ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ فرزند رسول حضرت امام حسن عسکری علیہ الصلوۃ والسلام کا آج یوم ولادت باسعادت ہے، اس پر مسرت موقع پر آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں۔ ہمارے آج کے پروگرام کا موضوع ہے اسلامی جمہوریہ ایران کی نوی پارلیمنٹ کے انتخابات جو کل ہو رہے ہیں، اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یہ ناظرین، جیسا کہ بھی آپ نے ملاحظہ فرمایا، اسلامی جمہوریہ ایران کے عوام کل ایک اور تاریخ رقم کرنے کے لیے پوری طرح آمادہ اور تیار ہیں۔ 33 سال قبل شاہی نظام کے خاتمے کے بعد سرزمین ایران میں حضرت امام خمینی رضوان اللہ تعالیٰ علیہ کی قیادت میں ریفرنڈم کے بعد اسلامی جمہوری نظام قائم ہوا۔ 33 سال میں 33 انتخابات مختلف سطح کے، صدارتی، خبرگان، پارلیمانی اور بلدیاتی۔ ظاہر ہے کہ اس سے بہتر جمہوریت اور ڈیموکریسی اور عوامی مشارکت کا جلوہ اور ثبوت کیا ہو سکتا ہے، وہ بھی اسلامی جمہوری نظام کے تناظر اور آئینے میں۔ اب اگر کوئی یہ کہے کہ ایران میں سیاسی آزادی نہیں، یا ایران میں جمہوریت نہیں، یا ایران میں ڈیموکریسی نہیں، تو ظاہر ہے مطلب صاف ہے اور واضح ہے کہ یہ سب تعصب کی عینک اور دشمنی کی عینک لگا کر بیانات دے رہے ہیں۔ وہ بھی جانتے ہیں کہ اس سے بہتر علاقے اور خطے میں نہ تو کہیں کوئی جمہوریت ہے اور نہ ہی کہیں کوئی ڈیموکریسی۔ ایک بار پھر کل 2 مارچ کو جمعے کے دن اسلامی جمہوریہ ایران کے عوام انتخابات میں بھرپور اور وسیع اور تاریخ ساز شرکت کر کے اسلامی انقلاب اور اسلامی جمہوری نظام کے تئیں اپنی وفاداری کا بھرپور اور برملا اظہار کریں گے، اور ثابت کریں گے کہ 3 عشرے گزر جانے کے بعد، یعنی انقلاب کی 3ری نسل کے وجود میں آ جانے کے بعد، اسلامی امنگوں، اسلامی اقدار اور اسلامی جمہوری نظام سے ان کی وفاداری نہ صرف ویسے ہی ہے کہ جیسے آج سے 33 برس قبل تھی، بلکہ یہ رشتہ اور یہ بندھن اس سے بھی زیادہ مضبوط، محکم اور مستحکم ہو چکا ہے۔ چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں سیاسی امور کے ماہر اور خاص طور پر مشرق وسطی اور ایران کے معاملات پر گہری نظر رکھنے والے ممتاز دانشور ڈاکٹر قندیل عباس موجود ہیں۔ السلام علیکم جناب۔
جی وعلیکم السلام۔
ڈاکٹر صاحب، ایران میں جشن کا سماں ہے، قومی جشن، اور ظاہر ہے یہ قومی جشن ایک ایسا جشن ہے جسے ایران کے عوام ایک شرعی فریضے کے طور پر دیکھتے ہیں کہ کل ایران میں ہونے والے جنرل یا عام انتخابات میں پولنگ اسٹیشنوں پر وسیع پیمانے پر شرکت کر کے اسلام، اسلامی اقدار، اسلامی انقلاب اور اسلامی جمہوری نظام کی بنیادوں کو ایک بار پھر اور زیادہ مستحکم اور توانا بنائیں گے، اور اس کی تقویت کے لیے اپنی سیاسی شعور اور بالیدگی کا اظہار کریں گے۔ 33 سال میں تقریباً 33 انتخابات، جیسا کہ میں نے ابھی عرض کیا، ہو چکے ہیں۔ اس کو آپ اسلامی جمہوریہ ایران کے عوام کی سیاسی بصیرت کے کس کھانے میں اور کس کھاتے میں رکھیں گے اور کس خانے میں رکھیں گے؟
دیکھیے، میں ایرانی عوام کی جس بصیرت کا آپ ذکر کر رہے ہیں، اس کا تمام تر جو اس کا اصل بنیاد بنانے والے شخصیت ہیں وہ حضرت امام خمینی ہیں، जिन्होंने एक ऐसे इस्लामी निज़ाम की बुनियाद रखी कि जिसने उन सियासी तजिया निगारों को बिल्कुल लाजवाब करके रख दिया जिनका ख्याल था कि अब दीन और सियासत को आपस में इकट्ठा करके किसी सूरत कोई काबिले अमल सियासी निज़ाम तरतीब नहीं दिया जा सकता, क्योंकि कई सदियां पहले जब क्रिश्चियनिटी में चर्च और स्टेट को अलग कर दिया गया और उस वक्त ये रियलाइजेशन आ गई थी कि दीन जो है, मज़हब जो है, वो सियासी और समाजी और इक्तसादी मसाइल के सामने कोई काबिले हल रास्ते पेश नहीं कर सकता, इसलिए उन्होंने दीन को और चर्च को स्टेट से बिल्कुल जुदा कर दिया और सियासत को एक अलग खेल बना दिया। लेकिन इतना अरसा गुजरने के बाद जब ईरान में 1979 में इस्लामी इनकलाब आया तो जो भी इस वक्त का पॉलिटिकल लिटरेचर है उसमें इस इनकलाब को री एमरजेंस ऑफ द रिलीजन इन पॉलिटिक्स के नाम से एड्रेस किया जाता है और याद किया जाता है कि यानी एक दफ़ा फिर दीन ने और मज़हब ने सियासत में अपना किरदार अदा करना शुरू किया और इसका सब का सब क्रेडिट जो है वो इमाम खुमैनी को जाता है। और ख़ास तौर पर शायद उस वक्त हम ये ना कह सकते इसलिए कि कोई कामयाबी और कोई सक्सेस इमाम खुमैनी की सामने नहीं थी, उस वक्त एक आगाज़ था और उस वक्त भी ये तजिए किए जा रहे थे कि ये ज़्यादा अरसा चलेगा नहीं सिस्टम और बहुत जल्द ही यहाँ पर फिर एक सेकुलर सिस्टम आ जाएगा और वो उसकी बुनियाद पर यहाँ पर निज़ाम चलेगा। लेकिन हमने देखा कि ईरान में इनकलाब के फौरन बाद इमाम खुमैनी ने बजाय इसके कि अपनी मर्ज़ी का एक निज़ाम जो उनके जहन में पहले से तयशुदा था उसको वहाँ पे इम्पोज़ कर देते, आपने फरमाया कि मुझे आवाम से राय लेनी है कि क्या वो इस्लामी निज़ाम चाहते हैं या इस्लामी निज़ाम के अलावा कोई और निज़ाम चाहते हैं। तो जब इसके लिए रेफरेंडम किया गया तो ईरान के 97-98% लोगों ने ईरान में इस्लामी निज़ाम के हक में राय दी। और बड़ी दिलचस्प बात यह है कि सिर्फ ईरान के जब नया नाम रखने की बात हुई थी उस वक्त कि ईरान में इनकलाब के बाद नया नाम इस मुल्क का क्या हो, तो उस वक्त मुख्तलिफ किस्म की तजावीज़ आईं और एक तजवीज़ जिस पर सबसे ज़्यादा जोर दिया जा रहा था वो थी डेमोक्रेटिक रिपब्लिक ऑफ ईरान, यानी ईरान को चूंकि एक शहनशाही निज़ाम से निजात दिलाकर एक जमहूरी निज़ाम की बुनियाद रखी गई थी। तो उस वक्त के कुछ बड़े सियासतदानों ने यह तजवीज़ पेश की कि अब रिपब्लिक ऑफ ईरान की बजाय डेमोक्रेटिक रिपब्लिक ऑफ ईरान का नाम दिया जाए। तो इमाम खुमैनी ने इसको रिजेक्ट किया इस तजवीज़ को और बताया कि ये जो डेमोक्रेसी या डेमोक्रेटिक का लफ्ज़ है ये एक मगरबी एक टर्म है, इस्तिलाह है और मगरबी निज़ाम है। हम अगर ईरान का नाम रखेंगे तो ये इस्लामिक रिपब्लिक ऑफ ईरान होगा, इसलिए कि हमारा दीन हमारी सियासत और हमारी सियासत हमारा दीन है।
जी
और इस बुनियाद पर जो निज़ाम की बुनियाद रखी गई उसने ईरानी आवाम को वो बसीरत अता की कि जिसके तहत उन्होंने गुज़श्ता 33 सालों में 29 इंतखाबात में बराह रास्त शिरकत की और इसके अलावा कई रेफरेंडम ऐसे थे जिसके ज़रिए ईरानी आवाम की राय ली गई और मजमूई तौर पर 33 सालों के अंदर अगर हम देखें तो 33 दफ़ा इंतखाबात का मुनक्किद होना और ख़ास तौर पर जबकि ईरान 8 साल तक जंग का शिकार रहा, ईरान पर एक जंग मुसल्लत की गई थी और उन जंगी हालात में भी कोई एक मौका भी ऐसा नहीं आया कि जब कभी वहाँ पे इंतखाबात को लेट किया गया हो या उसमें मुलतवी किए गए हों या उसको बिल्कुल कैंसिल कर दिया गया हो, यानी उन जंगी हालात में भी इंतखाबात हुए। और बड़ी दिलचस्प एक और बात यह है कि जो पहले इंतखाबात ईरान के हुए उसमें जो टर्न आउट था वो 51% था, उस वक्त कुछ बेहतर हालात थे इसके बावजूद 51% था, लेकिन जब जंगी हालात के दौरान सेकेंड जो पार्लियामानी इलेक्शन होते हैं ईरान के उसमें 65% टर्नआउट आया और अब तक के जो 8 गुज़श्ता पार्लियामानी इंतखाबात हो चुके हैं इनके टर्नआउट की एवरेज निकाली जाए तो ये 60% से ज़्यादा बनती है। ये खुद इस चीज़ से साबित होता है कि जो एवरेज टर्नआउट है ईरान में इंतखाबात का यानी गुज़श्ता 8 इंतखाबात का वो मोर देन 60% है और एक मरहले पर यानी पाँचवें मेरा ख्याल है जो पार्लियामानी इंतखाबात में थे उसमें 71% तक ये टर्नआउट गया। अब ये इसको अगर हम थोड़ा सा इसका कंपैरिजन करें वेस्ट के साथ तो वहाँ पर अगर 25-30 या 35% मैक्सिमम चला जाए तो इसको वहाँ के सिस्टम की बहुत बड़ी कामयाबी कहा जाता है और कहा जाता है कि बहुत बड़ी आवाम की शिरकत हुई है, लेकिन ईरान का अब तक का जो एवरेज है एक तो 60% है, और ये अहम बात यह है कि उसमें आज तक कभी भी 50% से लो एवरेज एक दफ़ा भी नहीं आई।
बहुत शुक्रिया
तो
आपका।
ये खुद सारी जो दलाइल हैं उससे साबित होता है कि ईरानी आवाम बसीरत रखते हैं और सियासी बसीरत उनके अंदर आ गई है, जिसका सारे का सारा क्रेडिट वहाँ के जो इमाम खुमैनी के नज़रियात थे उसको दिया जाता है।
बहुत शुक्रिया आपका। चलते हैं दिल्ली स्टूडियो, जहाँ पर मौजूद हैं हिंदुस्तान के सीनियर साफी जनाब मोहम्मद अहमद काजमी। काजमी साहब सलाम अलैकुम।
वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
नवाजिश। काजमी साहब, आप देखें कि दुनिया में बड़ी बड़ी जमहूरियत के दावेदार ममालिक हैं, मिन जुमला अमरीका बहादुर जो सबसे ज़्यादा अपने को जमहूरियत का दावेदार और अलम्बदार कहता है, वहाँ पर जब इलेक्शन होते हैं तो वहाँ 25%, 22%, 23%, 30% हद अक्सर जो है वो टर्न आउट होता है। ईरान के गुज़िश्ता जो सदारती इंतखाबात हुए थे 2009 में 85% लोगों ने राय दहिंदगान ने हिस्सा लिया, और इसी तरीके से जैसे कि अभी हमारे इस्लामाबाद स्टूडियो में मौजूद मेहमान कह रहे थे कि 33 बरस में जितने इंतखाबात हुए हैं सब का अगर औसत निकाला जाए तो ईरान में 60 या 60% से ज़्यादा टर्न आउट रहा है। तो ये जो मगरबी ममालिक जो अपने को जमहूरियत का चैम्पियन कहते हैं, उनके यहाँ की जमहूरियत से जब हम ईरान की जमहूरियत और ईरानी आवाम की सियासी बालिग नज़री का मुकायसा करेंगे तो आप क्या कहेंगे?
जी हाँ, इस्लामी इनकलाब के बाद जो ईरान में अमेरिका से नफ़रत और मगरबी ममालिक से नफ़रत के मुकाबले इस्लामी निज़ाम को तस्लीम किया गया, उसमें साथ साथ जो उलमा की हैसियत थी और आज भी है, उसी की वजह से इसको मजहबी फरीजे के तौर पर ईरानी आवाम ने लिया कि वहाँ के इंतखाबात में शिरकत करें। और इसी की वजह है कि इनकलाब के बाद से अब तक इंतखाबात में बड़ी तादाद में लोग अक्सरियत इंतखाबात में हिस्सा लेती है, अपनी राय देती है। मुझे याद आता है इराक में जब सद्दाम हुकूमत के बाद में जो रेफरेंडम हुआ, वहाँ भी चूंकि उलमा का असर था, आयतुल्ला सिस्तानी ने बाकायदा अपील की थी लोगों से, वहाँ भी बड़ी तादाद में। तो मेरा मकसद कहने का यह है कि ये एक ऐसा नज़रिया है इस्लाम में जहाँ उलमा की एक ख़ास अहमियत है, और जहाँ उलमा की मर्ज़ी होती है, उलमा के साथ आवाम उसको मजहबी फरीज़ा समझ करके हिस्सा लेते हैं। और ईरान के इंतखाबात में जैसा कि आपने अभी कहा कि तकरीबन 33 इंतखाबात हो चुके हैं मुख्तलिफ सतहों पर, उसमें आवाम की शिरकत इसीलिए ज़्यादा रही है कि वहाँ के उलमा ने इसको अहमियत दी है और वहाँ के निज़ाम को वहाँ के लोग पसंद करते हैं, इसीलिए यहाँ जमहूरी निज़ाम भी मजबूत हुआ है, और इस जमहूरियत में आवाम की शिरकत बदस्तूर अक्सरियत उसके साथ रही है।
इस वक्त हमारे स्टूडियो में मौजूद हैं मुमताज़ सियासी उमूर के माहिर जनाब अहमदी रोशन फिक्र राज साहब, जो यहाँ के सियासी मामलात और हालात पर गहरी नज़र रखते हैं। रोशन फिक्र राज साहब, मैं आपसे अगला सवाल करना चाहूँगा। हमारे स्टूडियो दिल्ली में मौजूद थे मेहमान, और इसी तरह से इस्लामाबाद में वो इंतखाबात के तनाजुर में अपने ख्यालात का इजहार कर रहे थे। तो नाज़रीन, जैसे कि आप जानते हैं कि अब तक ईरान में 33 इंतखाबात हो चुके हैं, और कमोबेश और 33 साल का ही अरसा इस्लामी जमहूरी निज़ाम को कायम हुए गुज़रा है। और जब हम मुख्तलिफ सतह के इंतखाबात को देखते हैं, चाहे वो सदारती हों, चाहे वो पार्लिमानी हों, चाहे वो बलदियाती हों, तो ये नज़र आता है कि औसतन हर साल ईरान के आवाम ने किसी न किसी सतह के इंतखाबात और इलेक्शन में हिस्सा लिया है, और हर इलेक्शन में और हर सतह के इंतखाबात में आवाम का जुम्बोजोश उससे ज़्यादा बढ़ता जाता है। और जैसा कि अभी 2009 में सदारती इंतखाबात हुए थे तो उसमें 85% राय दहिंदगान ने हिस्सा लिया था। हमारे स्टूडियो में मौजूद हैं अहमदी रोशन फिक्र राद साहब, लेकिन इनसे हम बाद में सवाल करेंगे, कुछ फनी मुश्किलात हैं। एक बार फिर हम इस्लामाबाद स्टूडियो चलते हैं जहाँ पर डॉक्टर कंदील अब्बास साहब हैं, उनसे सवाल करते हैं, फिर अपने स्टूडियो में मौजूद मेहमान से हम सवाल करेंगे। कंदील अब्बास साहब, आप देखें कि जब जब भी ईरान में इलेक्शन होते हैं तो अमेरिका और मगरबी ममालिक और उनके ज़ेर असर जो ज़राए इब्लाग हैं वो खुलकर ईरानी आवाम से ये कहते हैं कि आप इंतखाबात में हिस्सा ना लें, इंतखाबात में शिरकत ना करें। अभी चंद दिन पहले की बात है, एक मैं क्लिप देख रहा था जो कि ईरान की सरकारी टेलीविज़न से दिखाई जा रही थी कि उसमें जो मगरबी के हमायत याफ्ता ज़राए इब्लाग हैं वो ईरानी आवाम से कहते हैं आप घरों में बैठे रहिए, एक दिन जुमे को ना निकलेंगे तो क्या हो जाएगा। आखिर ईरानी आवाम को मगरब वाले जो जमहूरियत के चैम्पियन बनते हैं इलेक्शन में हिस्सा लेने से क्यों रोकते हैं?
ये कोई नई बात नहीं है। मेरा ख्याल है कि ईरान के ख़िलाफ़ कोई उन्होंने इस तरह का प्रोपेगेंडा शुरू किया हो। इससे पहले ईरान के बारे में भी और ईरान के अलावा भी कई दूसरी मिसालें मौजूद हैं जहां पर मगरबी जो पॉलिसी है जमहूरियत के बारे में, उसमें डबल स्टैंडर्ड्स हमें नज़र आए हैं। ख़ुद हमें कई इस्लामी मुल्कों में नज़र आता है कि जहाँ पर शहनशाही निज़ाम है, डिक्टेटरशिप है, लेकिन वहाँ पर जब भी आवाम की कोई आवाज़ उठती है तो उसको दबाने में जो वेस्टर्न मीडिया होता है या वेस्टर्न जो लीडर्स हैं वो उसमें खुद शामिल हो जाते हैं कि यानी आवामी आवाज़ ना उठे, और वहाँ पर जो डिक्टेटर हैं या शहनशाह उन्हीं की हमायत की जा रही है। इवन साउथ एशिया के अंदर हमने देखा, बस कई और मुल्कों में देखा कि जब सियासी हुकूमतें आती हैं तो वहाँ पर उनको उस तरह की हमायत नहीं मिलती वेस्ट से और अमेरिका से जिस तरह की यहाँ पर फौजी हुकूमतों को मिलती रही है मुख्तलिफ ममालिक में। इसकी जो वाज मिसालें हमें मिल सकती हैं वो हमें अलजज़ायर की मिसाल है, तुर्की की मिसाल है, और जहाँ पर जब इस्लामी ग्रोहों को, इस्लामी तंजीमों को और इस्लामी पार्टियों को वहाँ के अवाम ने वाज अक्सरियत के साथ वोट देकर इक्तदार के अंदर भेजा, तो वहाँ पर मुख्तलिफ हथकंडों के ज़रिए इन इस्लामी पार्टियों को हुकूमत बनाने से रोका गया, और अगर बनी भी तो उनको नाकाम बनाने की भरपूर कोशिश की गई। इसकी एक और मिसाल हमें फिलिस्तीन के अंदर मिलती है जहाँ पर जब असला को छोड़कर और सियासी अमल में शामिल होने वाले हमास के पार्टी के जब लोग इलेक्शन में आते हैं और वहाँ के आवाम की अक्सरियत उन्हें वोट दे देती है, तो उनको वाज़ अक्सरियत लेने के बावजूद इकतदार उनको सौंपा नहीं जाता और इकतदार से महरूम कर दिया जाता है। जाहिर है कि ये तुर्की हो, अलजज़ायर हो या फिलिस्तीन हो, यहाँ पर ये लोगों को वाज़ एहसास मौजूद है लोगों में कि ये डबल स्टैंडर्ड्स हैं, और वेस्ट उस जगह पर जमहूरियत की हमायत करता है जहाँ पर उसके मफादात का तहफ्फुज़ होता है। तो ईरान में जाहिर है कि इनकलाब का आना ही वो मगरबी मफादात का खात्मा था, और इसका जो तसलसल है वो मगरबी मफादात के लिए, कई ममालिक ये समझते हैं कि उनके मफादात के लिए ख़तरा है। तो इस कंटिन्यूटी को या इस तसलसल को रोकने के लिए जहाँ पर ईरान के ऊपर जंग थोपी गई, ईरान पर पाबंदियाँ लगाई गई, ईरान के अंदर दहशतगर्दी की कई कार्रवाइयाँ की गई, उसी तसलसल में एक तरीका ये भी है उनका कि जब भी यहाँ पर इलेक्शन आते हैं तो यहाँ के अवाम को आइसोलेट करने के लिए यानी कौमी मामलात से उनको दूर रखने के लिए ये प्रोपेगेंडा किया जाता है कि आप इलेक्शन में ना आए और इस वजह से, इस तरीके से आप अपना किरदार अदा करें। तो लेकिन जो पिछले 33 साल की तारीख है उसमें हमने देखा ना तो पाबंदियों वाली सियासत कामयाब हुई, ना दहशतगर्दी की सियासत कामयाब हुई, ना 8 साल तक ईरान पर जंग मुसल्लत करके ईरान का रास्ता रोका जा सका। तो जो एवरेज हमने पेश की कि गुज़श्ता 8 इलेक्शन में हमने देखा कि मोर देन 50% और एवरेज जो है 60% से ऊपर थी, तो इससे वाजे होता है कि इस तरह के हथकंडे ना माजी में कामयाब हुए ना इस दफा कोई ऐसा हथकंडा कामयाब हो सकते हैं।
आपकी खिदमत में नाज़रीन, हमारे स्टूडियो मौजूद हैं सियासी उमूर के माहिर जनाब अहमदी रोशन फिकरा साहब। अस्सलाम वालेकुम जनाब। जनाब, आज इंतखाबी सरगर्मियां खत्म हो गई हैं और कल वोट डाले जाएंगे। अब तक जो इंतखाबी गहमा गहमी रही है गुज़िश्ता इंतखाबात के मुकाबले में, उसको आपने कैसा पाया?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैं आपकी खिदमत में और आपके नाजरीन की खिदमत में सलाम अर्ज करता हूँ। نوے پارلیمانی انتخابات نہایت اہمیت اور حساس انتخابات ہیں، کیونکہ گزشتہ دو برسوں سے یہ رپورٹیں مل رہی ہیں کہ سامراجی محاذ ان انتخابات کے خلاف مکمل طرح سے صف آرا ہو چکا ہے، جس کو دیکھتے ہوئے ہماری قوم بھی پوری طرح سے مقابلہ کرنے کے لیے آمادہ ہے۔ لہذا ہم یہ امید رکھتے ہیں کہ ہماری قوم بھرپور طرح سے کل کے انتخابات میں شرکت کرے گی اور شدید ترین تماچا سامراج کے منہ پر رسید کرے گی، اور میں بہت پر امید ہوں عوام کی شرکت کے حوالے سے۔ ایک انٹرویو میں میں نے کہا ہے کہ اسلامی جمہوریہ ایران میں انتخابات کا عمل صرف ایک داخلی کام نہیں ہے، بلکہ ایران کے انتخابات دنیا پر اثر انداز ہوتے ہیں، بالخصوص اسلامی ملکوں، اور آج کل کے دنوں میں اسلامی بیداری پر بہت زیادہ اثرات اس کے پڑتے ہیں۔ آج آپ دیکھ لیں کہ اسلامی جمہوریہ ایران کے دشمن جو ڈیموکریسی کی بحالی اور انسانی حقوق کے بارے میں بہت زیادہ بلند بانگ دعوے کرتے ہیں، آج وہ ہمارے عوام سے یہ کہہ رہے ہیں کہ انتخابات میں شرکت نہ کریں۔ یہ لوگ، ان لوگوں کا یہ دعویٰ، کیا یہ جمہوریت کے حق میں ہے یا جمہوریت کے مخالف ہے؟ تو ظاہر سی بات ہے سب لوگ اس بات کو اچھی طرح درک کرتے ہیں کہ ان مغربی طاقتوں کے دعوے جھوٹ ہیں اور وہ در حقیقت جمہوریت کی مخالفت کر رہے ہیں۔ ہماری جمہوریت مغربی جمہوریت سے الگ ہے اور مختلف ہے۔ مغرب کی جمہوریت میں بظاہر رائے بھی دی جاتی ہے اور جو ہے وہ اس میں لوگ حصہ بھی لیتے ہیں، لیکن سامراج کے منصوبوں پر عمل کیا جاتا ہے، لیکن ہماری جو جمہوریت ہے وہ مکمل طرح سے جمہوریت ہے، اس میں پورے پوری طرح سے جو ہے وہ عوام شرکت کرتے ہیں۔ ہمارے نظام کے ہر ہر مرحلے میں اگر آپ دیکھیں گے تو آپ کو اس کے تمام مرحلوں میں مکمل طرح سے جمہوریت دکھائی دے گی، اور عوام نے ہمارے نظام کی مکمل طرح سے پذیرائی کی ہے، اسے قبولیت عام حاصل ہوئی ہے۔ آپ دیکھیں دیگر ملکوں میں ایسی بات نہیں ہے۔ ترکی میں جب اربکان جو ہے وہ ووٹ حاصل کر کے آتے ہیں تو فوج ان کی مخالفت کرتی ہے، کیا یہ حقیقی جمہوریت ہے؟ ان کے خلاف فوجی بغاوت ہوتی ہے۔ یہاں پہ عوام کے ووٹ کو کوئی وقت نہیں دی جاتی ہے، عوام کے مینڈیٹ کو، عوام کے ووٹ کو باطل قرار دیا جاتا ہے، اور جیسا کہ آپ جانتے ہیں اور آپ نے بھی ابھی ایک کہا ہے کہ ایران کے اسلامی انقلاب کی 32 سالہ تاریخ میں اوسطاً ہر سال ایک انقلاب، ایک انتخاب یعنی ایک الیکشن ہوا ہے۔ عوام کی بیداری اور انتخابات کی صورت میں عوام کا میدان میں موجود رہنا حضرت امام خمینی قدسہ سرہ کی قیادت کا کرشمہ ہے، اور انہوں نے قوم کو اس راہ پر لگایا ہے، کیونکہ ایران میں عوام کو بھرپور طرح سے شرکت دی جاتی ہے اور عوام ہی کی حمایت سے اسلامی نظام ہر طرح کے چیلنجوں کا مقابلہ کر رہا ہے، اور پارلیمنٹ کے جو 8 انتخابات ہو چکے ہیں اور صدارت کے جو ہے وہ 10 انتخابات ہو چکے ہیں، اور بلدیہ کے جو انتخابات ہو چکے ہیں، خبرگان کے جو 3 سے زیادہ انتخابات ہو چکے ہیں. ان انتخابات میں عوام کی شرکت کوئی نمائشی شرکت نہیں تھی، بلکہ یہ انتخابات مکمل طرح سے جمہوری اصولوں پر منعقد کرائے گئے تھے. اس میں جو ہے وہ سیاسی رقابت تھی، اس میں جو ہے وہ سیاسی مسابقت تھی. مخالف کو قبول کیا گیا تھا، تسلیم کیا گیا تھا، اور اسی وجہ سے ہم یہ دیکھتے ہیں کہ اسلامی قومیں ہمارے انتخابات کی طرح سے انتخابات چاہتے ہیں کہ حقیقی انتخابات ہوں، اور ہمارے عوام یہ یقین رکھتے ہیں کہ ان کے ووٹ کی، ان کے مینڈیٹ کی حفاظت کی جاتی ہے، ان کے رائے کی حفاظت کی جاتی ہے.
بہت شکریہ. میری گفتگو آپ سے جاری رہے گی. چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں ہمارے ناظرین جانتے ہیں محمد احمد کاظمی صاحب. کاظمی صاحب آپ دیکھیں کہ یوں تو ایران میں اسلامی جمہوری نظام کے قیام کے بعد ہر سال اوسطاً ایک انتخابات یا الیکشن ہوئے ہیں، اور 32-33 الیکشن ہو چکے ہیں، لیکن گزشتہ برس خطے میں مصر سے تونس سے لے کر بحرین اور یمن اور لیبیا اور یہ پورے خطے میں جو اسلامی بیداری کی لہر آئی ہے، اس اسلامی بیداری کی لہر کے آنے کے بعد یہ پہلے انتخابات ہیں ایران میں، اور اسلامی بیداری کے بارے میں کہا جا رہا ہے کہ ایران کے اسلامی انقلاب سے ہی حوصلہ لے کر یہ اسلامی بیداری جو ہے وہ اٹھی ہے یہ لہر. تو اب یہ جو پہلے انتخابات ہو رہے ہیں اسلامی بیداری کے بعد ایران میں، اس کا کتنا اثر مرتب ہوگا خود اسلامی بیداری کی لہر پر اور تحریک چلانے والے عالم اسلام کے مسلم نوجوانوں پر؟
جی ہاں، یہ بات آپ نے بالکل صحیح کہی، اور میں بھی پچھلے پورے سال جو میں نے مضامین لکھے ہیں اس خطے میں رونما ہونے والی تبدیلیوں پر، اس میں میں نے بار بار یہی کہا ہے کہ ایران کے اسلامی انقلاب کی کامیابی کا یہ اثر ہے کہ ان تمام ملکوں میں اسلامی بیداری کی لہر پیدا ہوئی ہے. اور میں یہ سمجھتا ہوں کہ جہاں جہاں ابھی وہ واقعات رونما ہو رہے ہیں، جس میں یمن، بحرین اور کچھ دوسرے ممالک بھی شمالی افریقہ کے، ان میں یہاں کے انتخابات کا اور بہتر اثر ہوگا. اور اسی وجہ سے جو مغربی طاقتیں ہیں، امریکہ ہے، اسرائیل ہے، وہ ہمیشہ یہ کوشش کرتا رہا ہے کہ ایران میں جو انتخابات ہوں اس میں عوام کی شرکت اتنی نہ ہو جیسی اب سے پہلے ہوتی رہی ہے. لیکن میں یہ بہت ہی پر امید ہوں کہ اس بار جو کل انتخابات ایران میں ہونے والے ہیں اس میں گزشتہ انتخابات سے زیادہ لوگ شرکت کریں گے اور مغربی طاقتوں کو اس کا بھرپور جواب دیں گے. اور میرا یقین ہے کہ غالباً اس سال میں یا آئندہ چند مہینوں میں یمن اور بحرین بھی اپنی ان گزشتہ حکومتوں یا جو موجودہ حکومتیں ہیں ان سے آزاد ہو جائے گا، اور ایران کے انقلاب کی برکت سے ہی ایسا ہونے جا رہا ہے. اور اس کے بعد اور کئی ملک ہیں جہاں یہ اس کا اثر مزید پھیلے گا، اور میرا یقین ہے کہ ایران کے انتخابات سے وہاں اس خطے کے لوگ، جہاں جہاں ابھی جمہوریت نہیں ہے، ان کی اور ہمت افزائی ہوگی، اور انہیں وہ یہ سمجھتے ہیں کہ گزشتہ 32 سالوں میں ایران نے غیر معمولی ترقی کی ہے، اپنی خارجہ پالیسی آزاد رکھ کر کے یہ ملک پوری طرح سے ترقی کی طرف گامزن ہے. ان تمام مشکلات کے باوجود جو مغربی ملکوں نے اس کے سامنے کھڑی کی ہوئی ہیں، چاہے وہ سیاسی پابندیوں کی شکل میں ہوں یا دوسرے طریقوں سے پریشان کرنے والی جو پالیسی ہیں، اس کے باوجود ایران نے جو غیر معمولی ترقی کی ہے، اور جمہوری نظام وہاں ہے، ہر شخص کو اپنی رائے رکھنے کا حق ہے، بالکل ان سب چیزوں سے تحریک پا کر اس پورے خطے کی عوام چاہتی ہے کہ ان کے سروں پر جو غیر جمہوری بادشاہ بیٹھے ہوئے ہیں وہ وہاں سے ہٹیں اور وہ اپنی مرضی کی حکومتیں قائم کر سکیں. خاص طور پر عراق میں جو جمہوری حکومت کے آنے کے بعد بھی، یعنی ایران کے بعد یہ دوسری مثال سامنے آئی ہے کہ وہاں کے مقامی حکمرانوں نے مذہبی سرپرستی، مذہبی رہنماؤں کی سرپرستی میں جس طرح سے امریکی افواج کو وہاں سے باہر نکالنے میں کامیابی حاصل کی ہے، وہ بھی اس خطے کے لوگ بہت ہی دلچسپی سے اور نزدیک سے دیکھ رہے ہیں۔ میں سمجھتا ہوں ایران، اس کے بعد عراق اور دوسرے ممالک میں یہ تحریک آگے بڑھے گی، اور ان ملکوں میں جہاں اپنے شہریوں کو زبردستی دبانے کی کوشش کی جا رہی ہے، ان ملکوں میں بھی اسلامی حکومتیں قائم ہوں گی، اور وہاں ایران کی انقلاب کی برکت وہاں تک پہنچے گی۔
بہت شکریہ، میں پھر حاضر ہوں گا۔ روشن فکرات صاحب، میں یہ پوچھنا چاہوں گا کہ جیسا کہ رہبر انقلاب اسلامی نے فرمایا کہ دشمنوں کے اور امریکہ کے ترکش میں جتنے تیر تھے وہ سب مار چکے ہیں اور سب سے وہ وار کر چکے ہیں، تو آپ کے خیال میں کیا یہ آخری تیر ہے کہ وہ عوام کو مایوس کرنے کی کوشش کریں کہ انتخابات میں حصہ نہ لیں اور کم حصہ لیں یا نہ آئیں، اور اگر یہ تیر بھی ان کا جو ہے وہ خطا کر گیا تو اب ان کے ترکش میں کیا تیر ہو سکتا ہے اگرچہ اب کوئی تیر بچا نہیں ہے؟
امریکہ کی تبدیلیاں اور اوباما کے آنے کے بعد لوگ ان کے نعروں کو دیکھ کر یہ سمجھ رہے تھے کہ ان کی پالیسیوں میں تبدیلیاں آئیں گی اور وہ اسلامی جمہوریہ ایران کی حکومت کو وقعت کی نگاہ سے دیکھیں گے، لیکن اوباما کے آنے کے بعد بھی کوئی ایسی خاص تبدیلی نہیں آئی، بلکہ اسلامی جمہوریہ ایران سے دشمنی میں ہی اضافہ ہوا ہے، اور امریکہ کے انتہا پسند گروہ یہ چاہ رہے ہیں کہ اوباما دوبارہ جو ہے وہ اقتدار میں نہ آئیں، اور ایران میں جو نویں پارلیمانی انتخابات ہو رہے ہیں ان انتخابات کو امریکہ کے ان حالات کا اور امریکہ کی دشمنی کا سامنا ہے، اور اوباما کی سیاستوں کا جو ہے وہ مخاصمانہ رہنا، یہ جو سیناریو ہے اس نے خود امریکہ کو نقصان پہنچایا ہے، اور اس سیناریو کا دوسرا حصہ جو ہے خود یورپ ہے، اور یورپ نے امریکہ کی پالیسیوں پر عمل کرتے ہوئے ہی ایران کے خلاف مخاصمانہ پالیسیاں اپنائی ہیں۔ ہمارے داخلی حالات اور ظاہر سی بات ہے مختلف رجحانات سے متاثر ہوتے ہوئے ہمارے داخلی حالات جو ہیں ان پر بھی اثر پڑتا ہے، ان تمام چیزوں کو جو ہے وہ ہم نظر میں رکھتے ہوئے کہہ سکتے ہیں کہ امریکہ کی یہ چال یعنی قوم کو مایوس کرنے کی چالنج جو ہو سکتا ہے کہ یہ آخری تیر ہو، لیکن وہ حقیقی معنی میں آخر نہیں ہے، لیکن امریکہ نے جو ایران کے خلاف جو ہے وہ مخاصمانہ پالیسیاں اپنائی ہیں وہ بھی اس کے تیر تھے، وہ بھی اس کے حربے تھے، اور ایران کی قوم کو مایوس کرنا بھی اس کا جو ہے وہ آخری تیر ہو سکتا ہے۔ اسلامی جمہوریہ ایران کی ایک قوم نے عالمی حالات کو مد نظر رکھتے ہوئے اپنے دوستوں اور دشمنوں کو بہت اچھی طرح سے پہچان لیا ہے، اور امریکہ کے انتہا پسند دھڑے یہ سوچتے ہیں کہ اگر اوباما کی پالیسیاں ناکام ہو جائیں تو ان کے مفادات جو ہے وہ محفوظ رہیں گے، لیکن ایسی بات نہیں ہے، ان کو خود ہی نقصان ہوگا، کیونکہ بش اور اس کا جنگ پسند ٹولہ، جنہیں کہ امریکہ میں ہاکس کہا جاتا ہے اور جو انتہا پسند ٹولہ ہے، وہ یہ نہیں چاہتا تھا کہ ایک سیاہ فام صدر جو ہے وہ جمہوریت کے نعروں کے ساتھ آئے اور تبدیلیاں لے کر آئے. اور آپ نے عراق اور افغانستان کے حالات کے بارے میں امریکہ کی پالیسیوں کو دیکھا کہ اسے
ڈاکٹر قندیل عباس صاحب آپ دیکھیں کہ پچھلے دنوں یا چند ہفتوں کے دوران ایران کے خلاف امریکہ نے اپنی مخاصمانہ کاروائیاں تیز سے تیز تر کر دی ہیں. اوباما نے 31 دسمبر کو ایران کے خلاف پابندیوں کے ایک نئے بل پر دستخط کیے جس میں ایران کے بینک مرکزی بینک اور ایران کے تیل کو نشانہ بنایا گیا. اور امریکی وزیر خارجہ خاک چھان رہی ہیں مختلف ملکوں کی صرف اس لیے کہ ان ملکوں کو جو ایران سے معاملہ کرتے ہیں تیل اور گیس کے شعبے میں ان کو راضی کیا جائے کہ ایران سے اپنی وابستگی ختم کر دیں تیل اور گیس کے معاملے میں. چنانچہ اطلاعات ہیں کہ ابھی حکومت پاکستان کو بھی امریکی وزیر خارجہ ہیلری کلنٹن نے دھمکی دی ہے اور ہندوستان سے بھی کہا, لیکن ظاہر ہے کہ ان دونوں حکومتوں نے امریکی مطالبات کو مسترد کر دیا. تو کل ایران کے عوام اگر جیسا کہ 100% یقین ہے اور ماضی کے تجربات بتا رہے ہیں اور ایرانی عوام کے جوش و جذبے سے جو بات آیا ہے, جب وسیع پیمانے پر انتخابات میں شرکت کریں گے تو خاص طور پر امریکہ کو کیا پیغام جائے گا؟
واضح پیغام جو امریکہ کو جائے گا وہ ایرانی عوام کی جمہوریت پسندی کا پیغام ہوگا, اور ایرانی عوام کی طرف سے یہ پیغام ہوگا کہ انہوں نے 33 سال پہلے جن بنیادوں پر اپنے ملک میں ایک انقلابی تبدیلی لائی تھی وہ اس کے بنیادی اصولوں پر امام خمینی کی تعلیمات پر آج بھی اسی طرح قائم ہیں, اور اسی کی بنیاد پر وہ سسٹم کو آگے کنٹینیو رکھنا چاہتے ہیں. خاص طور پر اب اس پیغام کو امریکہ کے علاوہ پوری دنیا بھی سنے گی, اور اس میں مڈل ایسٹ اور خاص طور پر خلیج فارس کا جو خطہ ہے اس میں چونکہ ایران واحد ایسا ملک ہے جہاں پر صحیح اسلامی جمہوریت قائم ہے اور عوامی رائے کا احترام کیا جا رہا ہے, تو اس نمونے کو دیکھ کر, اس ایک سیمپل کو دیکھ کر وہاں اس خطے کے دیگر ممالک میں بھی ایک تبدیلی آ رہی ہے. اب اگر اس ایران کے اندر آنے والے جو مثبت تبدیلیاں ہیں یہ کامیاب ہوتی ہیں تو ظاہر ہے کہ اس کا مثبت اثر خطے پر بھی پڑے گا, اور وہ مثبت اثر ظاہر ہے کہ مغربی مفادات اور دیگر طاقتوں کے مفادات کے خلاف ہوگا. اس لیے وہ نہیں چاہیں گی, اور ان کی خواہش ہوگی کہ ایران میں ان انتخابات کا وہ ٹرن آؤٹ نہ آئے جو ماضی میں آتا رہے, اور اس کو وہ ثابت کر سکیں کہ دینی جمہوریت یا مذہبی بنیاد پر جو سیاسی نظام ہوتے ہیں وہ کامیاب نہیں ہو سکتے, اور اس بنیاد پر وہ یہ کوشش کریں کہ اگر مڈل ایسٹ میں کوئی تبدیلی آنی بھی ہے تو وہ مغربی جمہوریت کی بنیاد پر آنی چاہیے, نہ اسلامی جمہوریت کی بنیاد پر.
بہت شکریہ ڈاکٹر صاحب.
لیکن
بہت شکریہ, بہت شکریہ.
جو ذکر آپ نے جیسے کہ کیا پابندیوں کا جی, تو پاکستان کی طرف سے واضح طور پر یہ پیغام دیا جا چکا ہے خاص طور پر سے فریقی کانفرنس کے دوران کہ پاکستان اس طرح کی کسی بھی پابندی کو قبول نہیں کرے گا. تو ایسے حالات میں جب ایران کے ہمسایہ ممالک بھی ایران کا ساتھ دینے پر تیار ہیں, اور ایران کے جو دور دراز کے ممالک ہیں وہاں کے جو معاشرے ہیں وہاں سے بھی ایران کے لیے مثبت پیغامات آ رہے ہیں, تو ایسے ماحول میں امریکہ کو جو پیغام جائے گا وہ ظاہر ہے کہ ایرانی عوام کی جمہوریت پسندی اور اسلامیت پسندی کا پیغام.
بہت شکریہ, بہت نوازش. ہمارے پاس بہت کم وقت بچا ہے روشن فکر راز صاحب, ایک ڈیڑھ منٹ میں آپ سے جواب چاہوں گا, اور آخری سوال میں دلی میں اگر وقت ملا تو کاظمی صاحب سے کرنا چاہوں گا. ایران میں انتخابات اور جمہوریت کا ایک حسن یہ ہے کہ دنیا میں کہیں بھی انتخابات ہوتے ہیں تو ایک پارٹی حکومت کی حامی ہوتی ہے جس کی حکومت حمایت کرتی ہے, اور دوسری پارٹی جو ہے وہ حکومت کی مخالف ہوتی ہے. لیکن یہاں پہ پارلیمانی انتخابات کا ایک حسن یہ ہے کہ حکومت کسی بھی جماعت یا کسی بھی دھڑے کی حمایت نہیں کرتی ہے, اس کے بارے میں کیا کہنا چاہیں گے؟
تجارب حزب در ایران,
ایران میں پارٹیوں کی سیاست اور انقلاب اسلامی کے بعد پارٹی پالیٹکس کے جو ہیں وہ تجربے ایران میں بڑے تلخ رہے ہیں, اور ایرانی عوام نے ان تجربوں کو جو ہے وہ پسند نہیں کیا بلکہ اسے نقصان ہی پہنچا. اس کے برخلاف لوگوں شخصیتوں کا پالیٹکس میں آنا وہ ایران کی سیاست کے لیے فائدہ مند رہا ہے. لہذا جب عوام جو ہے وہ پارٹی پالیٹکس کو پسند نہیں کرتے ہیں تو ظاہر سی بات ہے کہ اس کو فروغ بھی حاصل نہیں ہوگا. لیکن آپ یہ بھی سمجھیں کہ ایران میں جو ہے وہ اینٹی پارٹی پالیٹکس بھی نہیں ہے, پارٹی وجود بھی پیدا کر سکتی ہے, لیکن جس طرح سے دوسرے ملکوں میں پارٹیاں پائی جاتی ہیں ویسے ایران میں نہیں پارٹی جائیں. البتہ جیسا کہ میں نے عرض کیا کہ پارٹیوں اور گروہوں کی کارکردگی جو ہے وہ کوئی خاص کارکردگی نہیں تھی. ہو سکتا ہے آج ہمارے ملک میں پارٹیاں جو ہیں وہ مفید واقع نہیں ہوئی ہیں, لیکن ہو سکتا ہے مستقبل میں انشاءاللہ ان کا کام جو ہے وہ مثبت اور مفید واقع ہوگا.
شکریہ آپ کا. کاظمی صاحب, ہمارے پاس ایک منٹ کا وقت بچا ہے. موجودہ صورتحال میں ایرانی عوام کی سیاسی بصیرت کے بارے میں خلاصہ اگر آپ کچھ کہنا چاہیں تو کیا کہیں گے؟
میں سمجھتا ہوں کہ ایرانی عوام بہت ہی بیدار ہے, اور وہ اس نے انتخابات اسلامی انقلاب کے بعد کے جو نشیب و فراز دیکھے ہیں اس سے اس میں اور پختگی آئی ہے. اور جس طرح سے مسلسل دشمن طاقتیں اسلامی انقلاب کو ناکام کرنے کی کوششیں کرتی رہی ہیں اس سے بھی وہ بہت ہی اچھی طرح آگاہ ہیں. وہاں کے جو رہنما ہیں, لیڈر ہیں, وہ اس کو خاص طور پہ جو تہران میں جمعہ کا خطبہ ہوتا ہے وہ بہت ہی اہم ہوتا ہے, اور اس سے عوام میں جو بیداری ہوتی ہے وہ بہت ہی غیر معمولی ہے. تو میں یہ سمجھتا ہوں کہ کسی بھی سازش کے ناکام کرنے کے لیے خود ایرانی عوام اپنی حکومت کے ساتھ جس طرح سے ہیں وہ بہت ہی پوری
بہت
دنیا بہت میں اس کی مثال کہیں نہیں ملتی.
بہت شکریہ آپ کا. بہت نازش ناظرین, ہاں آپ نے ہمارے معزز مہمانوں کی گفتگو سنی. کل کا انتظار کیجیے, ایک بار پھر ایران کے عوام تاریخ رقم کریں گے اور دشمنوں کے منہ پر زوردار تماچا رسید کریں گے. اگلے برآمدے کے لیے مجھے علی عباس عزیزی اور دیگر ساتھیوں میں اجازت دیجیے. خدا حافظ.